آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بیٹھے بہت ڈر لگتا ہے, تو بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
فون سے رابطہ کرتے ہیں, 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
آواز دوست انعامی مقابلہ میری کہانی.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو, ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے, لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353, یعنی 1353, اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437, نئی دلی 110011, بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 کلو ہرٹز پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
السلام علیکم سامعین, سب سے ضروری بات جو اس میں رہ گئی کہنے سے آپ سے, وہ یہ ہے کہ کہانی جب بھی ہمیں بھیجیں اس کی کاپی ضرور اپنے پاس رکھیے, تاکہ جب ہم ریکارڈ کرنا چاہیں کہانی کو تو آپ کے پاس اس کی نقل موجود ہو. ہمارا ٹول فری نمبر کام کر رہا ہے, آپ اس پر فون کر سکتے ہیں. اس سے پہلے کہ پہلی کہانی شروع کریں, میں آپ کو بتا دوں کہ آج 3 کہانیاں ہم پیش کرنے والے ہیں. اس میں سے ایک کہانی ہے محمد صاحب کی باجوڑ ایجنسی سے. ممتاز حسین چنا نے کشمیر خیرپور سندھ سے ہمیں اپنی کہانی بھیجی ہے, اور سید کاظم معاف کیجیے گا محمد پونل کھوسو نے سکھر سے اپنی کہانی بھیجی ہے. تو آغاز کرتے ہیں باجوڑ ایجنسی سے, محمد کی کہانی سے. یہ ایک بڑی ہمت کی اور مستقل مزاجی کی کہانی ہے, جس میں اس بچے نے بڑی محنت سے پڑھا اور آخر میں کیمیکل انجینئرنگ میں 10 جو پوزیشنز تھیں ان میں سے ایک پوزیشن حاصل کی. تو چلیے پہلے یہ کہانی سنتے ہیں, پھر ان سے بات بھی کریں گے.
السلام علیکم, امید ہے آپ سب خیریت سے ہوں گے. میرا نام محمد ہے اور باجوڑ ایجنسی سے بلانگ کرتا ہوں. میری کہانی اتنی انٹرسٹنگ نہیں ہے, لیکن چونکہ یہ کسی کے فیوچر سے اٹیچمنٹ رکھتی ہے, سو میرے لیے بہت اہمیت کی حامل ہے. کہانی کچھ اس طرح ہے, میرا باجوڑ ایجنسی کی ایک چھوٹی سی گاؤں میں ایک غریب خاندان کی ہاں آنکھ ہوئی. میرے والد صاحب پروفیشن کے لحاظ سے ایک فارم لکھتے. جب میری ایج 5 سال ہو گئی تو مجھے گورنمنٹ اسکول میں ایڈمٹ کرا دیا گیا. یہ اسکول میرے گھر سے تقریباً 3 کلومیٹر کے فاصلے پر ہے. میں روز اسکول جاتا تھا, میں روز اسکول فیل ہو جاتا تھا. میرے گاؤں کی ہم عمر لڑکے اسکول میں ہی جاتے تھے اور فرینڈس کے ساتھ کاموں میں ہاتھ بٹاتے. مجھے یہ سب عجیب لگ رہا تھا. جب دوسرے بچے اسکول نہیں جاتے تو میں تو روز اتنی لمبی سفر کرتا رہتا ہوں. مجھے یہ بھی معلوم نہیں تھا کہ لوگ پڑھتے کیوں ہیں, لیکن میرے والد صاحب کہتے کہ بیٹا تم گھر کے کاموں کی فکر نہیں کر بس اپنی اسٹڈیز پہ توجہ دیا کرو. اس طرح یہ سلسلہ چلتا رہا اور 5th کلاس سے 8th کلاس تک میری پوزیشن آتی رہی, اور مجھے 250 روپے انوری بطور انعام ڈاکٹر بن کے لوگوں کی خدمت کرو, اس لیے کہ ہمارے علاقے میں کوئی ڈاکٹر نہیں تھا. یہاں تو میں نے فرسٹ ایئر میں فری میڈیکل میں ایڈمیشن کر لیا, لیکن کچھ دنوں کے بعد کیمسٹری کے سر مختار نے مجھے کہا کہ میں تو آپ انجینئرنگ میں چلے جاؤں. شاید ان کو لگتا تھا کہ میری پرسنالٹی انجینئرنگ بھی سوٹ کرتی ہے. لہٰذا میں نے سبجیکٹ چینج کی اپلیکیشن لکھی اور پرنسپل سے سائن کرا کے اپنی روٹ چینج کر لی. مجھے تقریباً 2 مہینے ہو گئے کالج جاتے ہوئے کہ باجوڑ میں ایک مدرسے پر بم اسٹرائک ہوا, جس کی وجہ سے بہت سے لوگ مر گئے. اس ایکسیڈنٹ کی وجہ سے باجوڑ کے تمام اسکولس کالج تقریباً 2 مہینوں کے لیے بند ہو گئے, لیکن میں گھر میں شروع کرتا تھا اور جب فرسٹ ایئر کا رزلٹ آ گیا تو اللہ کے فضل طرف سے انجینئرنگ روٹ سے میرے بازور میں فرسٹ پوزیشن حاصل کر لی, جس پر مجھے اس وقت کی پولیٹیکل ایجنٹ جناب شیخ اللہ نے 10,000 روپے بطور انعام دی. اس کے ساتھ ساتھ ایجوکیشن آفیسر جناب عبدالرحمان صاحب اس فنکشن میں شریک 300 روپے بطور انعام دی. جو سیکنڈ ایئر کا ایگزام ہو گیا اور میں نے یونیورسٹی آف انجینئرنگ ٹیکنالوجی میں ایڈمیشن کے لیے ایجوکیشنل ٹیسٹنگ ایویلویشن ایجنسی نے 17 اگست 2008 کو ٹیسٹ کنڈکٹ کرانا تھا, پریپریشن شروع کر دی. 6 اگست 2008 کو بہجول میں پولیس کی آپریشن شروع کر دی گئی. آپریشن کا سلسلہ وسیع ہوتا گیا اور لوگوں نے رات و رات دونوں سے نقل مکانی شروع کر دی. ہم بھی صرف تن کے کپڑے لے ہوئے نکل گئے اور پیدل تقریباً 10 کلومیٹر مونگا پہنچ گئے. وہاں سے ہم نے گاڑی پکڑ لی اور اپنے رشتے دار کے یہاں, جس کا گھر مردان بھی ہے, فنا کدین ہو گئے. کیونکہ میرے والد صاحب نہایت بیمار تھے, لہٰذا مجھے گھر کے ساتھ کام بھی کرنے پڑتے اور انٹری ٹیسٹ کے لیے تیاری بھی کرتا تھا. اسی دوران ایف سی انجینئرنگ کا ریزلٹ اناؤنس ہوا اور میں نے بورڈ کے 720 لڑکوں میں اپنا نام شامل ہو گیا. انٹری ٹیسٹ میں 414 مارکس لے کر سوری ایجنسی سے پاس کیا اور پروسیس کے بعد مجھے سول انجینئرنگ یوٹی ٹیکسلا میں ایڈمیشن مل گیا. لیکن چونکہ یوٹی ٹیکسلا سیمسٹر فیس اور ہاسٹل کے لحاظ سے تھوڑی ایکسپینسو تھی جو میرے مواد سے باہر تھی, تو میں نے اپنی ایڈمیشن سیٹ کیمیکل انجینئرنگ میں بالکل چینج کرا کے کراچی چلا گیا, جس کی وجہ سے میری پوری ایک سیمسٹر ضائع ہو گئی. سیم ٹائم مجھے آئی بی اے کراچی میں نیشنل سیلنگ ہینڈ پروگرام کے تھرو ایڈمیشن کے لیے شارٹ لسٹ کر دیا گیا. چونکہ میری اتنی گائیڈنس نہیں تھی, لہٰذا میں نے آئی بی اے میں ایڈمیشن نہیں لیا. کراچی میں کبھی ایک کام کرتا تھا, کبھی ٹیوشن وغیرہ کر کے ہاسٹل کی فیس بھر لیتا تھا. بہت مشکل وقت بھی آ جاتا تھا لیکن اللہ سب بہتر بنا لیتا. الحمد اللہ تعالیٰ کے فضل سے میں نے 3.4 سی جی پی اے کے ساتھ انجینئرنگ January 2013 میں کمپلیٹ کر لی اور اپنے سسٹر اور برادرس کو پڑھانا چاہتا ہوں. میرے والد صاحب نہایت بیمار ہیں, ان کا علاج بھی کرنا ہے. اپنے علاقے کے بچوں کو جن کو میری طرح مشکلات درپیش ہیں ان کو گائڈ کرنا چاہتا ہوں اور اپنے علاقے کے لوگوں کی خدمت کرنا چاہتا ہوں. بس آپ سامعین سے میری خواہش ہے کہ آپ مجھے دعاؤں میں یاد رکھیں تاکہ میں اپنی رسپانسبلٹی پوری کر دوں. السلام.
تو سامعین یہ کہانی تھی باجوڑ ایجنسی سے محمد کی اور وہ خود بھی ہمارے ساتھ موجود ہیں. السلام علیکم.
وعلیکم السلام جی میم, کیسے ہیں آپ؟
میں بالکل ٹھیک ٹھاک ہوں. اب آپ کی آواز کچھ بہتر آ رہی ہے. آج ٹیلی فونوں کا سلسلہ اتنا خراب تھا, ساری کہانیوں میں بہت ہی خراب ریکارڈنگ ہوئی ہے. آپ کو خود بھی اندازہ ہو رہا ہوگا نا کہ آواز بہت واضح نہیں تھی.
بالکل بالکل, میں مطلب آپ کا شکریہ کہ کن الفاظ میں ادا کروں کہ آپ نے آج اتنی مشکل صحیح, صرف میری وجہ سے نا کہ تقریباً 2-3 بجے سے 4 بجے سے آپ ٹرائی کرتے رہے بار بار.
ہاں نہیں آج کچھ محمد کوئی بات نہیں, اس میں تکلیف کی کوئی بات نہیں, اور کہانی تو ریکارڈ کرنی تھی. آپ کی کہانی بہت اچھی ہے. اچھا ان کا پورا نام کیا ہے؟ آپ کو آئی بی اے سے جو ٹیلنٹ ہنٹ میں آپ کو کانٹیکٹ کیا تھا بخاری صاحب نے,
رضوان بخاری نام تھا اس کا.
اچھا رضوان بخاری صاحب جو ہیں ان سے میرا کانٹیکٹ ہو گیا تھا اور میں نے ان کو آپ کی پوری صورتحال بتائی. کیونکہ مجھے یہ بتائیے کہ آپ نے کیوں نہیں اس وقت مزید کیوں نہیں پرسو کیا آپ نے, جب آپ کو انہوں نے اپلیکیشن بھیجی تھی کہ بھر کے بھیجیں, تو کیا وجہ ہوئی ذرا تفصیل سے بتائیں گے آپ؟
میں اصل بات یہ تھی نا کہ میری انجینئرنگ میں ایڈمیشن ہو گئی تھی, January 2009 کی بات ہے. تو جب میری انجینئرنگ میں ایڈمیشن ہو گئی تھی تو میں نے مطلب 2-3 لڑکوں سے پوچھا کہ مجھے ایک یونیورسٹی بی بی اے آفر کر رہی ہے فری میں اسکالرشپ میں. تو لڑکوں نے کہا کہ آپ مطلب ہمارا یہ مطلب کنسیپٹ بن گیا ہے کہ انجینئرنگ جو ہے بی بی اے سے بہتر ہے. تو کہہ رہے کہ آپ بی بی اے کے لیے انجینئرنگ کو چھوڑ رہی ہیں. اسی وجہ سے میں نے کہا شاید یہی تو وجہ ہے کہ انجینئرنگ میں ایڈمیشن کی جائے اتنی مطلب تیاری کرنی پڑتی ہے, پریپریشن کرنی پڑتی ہے, اور بی بی اے تو ایسی بھی کہاں سے بھی ہو سکتا ہے نا. اسی وجہ سے پھر میں نے سمجھا کہ یہ مطلب اتنی امپورٹینٹ نہیں ہے. اور دوسری بار کہ میں باجوڑ میں نے مطلب جو انٹر کیا تھا تو مجھے اتنی نالج بھی نہیں تھی نا اس حوالے سے.
اچھا ویسے میں آپ کو یہ بتا دوں کہ کراچی کا جو آئی بی اے کا ڈپارٹمنٹ ہے بہت ہی اچھا ڈپارٹمنٹ ہے اور وہاں داخلہ ملنا ایک بڑی آنر کی بات ہے اور خوشی کی بات یہ ہے کہ آپ نے خود بھی جس کالج سے پڑھا اور جہاں آپ نے جو ڈگری لی وہ خود اپنی جگہ ایک بہت ہی آنریبل ڈگری ہے. تو افسوس نہیں کیجیے, رضوان صاحب یہ کہہ رہے ہیں, ان کو وہ اس بات کا سمجھ سکتے ہیں کہ بہت دفعہ تجربہ جو دور دراز علاقوں سے بچے آتے ہیں, اور انہوں نے جس پروگرام کے لیے آپ کو بلایا تھا وہ تھا ہی ایسے علاقوں بچوں کے لیے جن کے پاس ریسورسز کم ہوں اور وہ پڑھنے میں اچھے ہوں. تو اب آپ کے پاس ان کا ٹیلی فون نمبر ہے, ہم میں نے ان کو بتا دیا تھا کہ آپ ہی نے مجھے یہ نمبر دیا تھا, تو آپ ان سے کانٹیکٹ کر لیجیے دن میں کسی وقت معقول وقت جو بات کرنے کا, اور وہ آپ کی رہنمائی بھی کریں گے. اور انہوں نے بتایا کہ بہت سی ایسی جابس ہیں جہاں آپ آغاز کر سکتے ہیں, وہ آپ کی کونسلنگ کریں گے اس بارے میں, اور امید تو یہی ہے کہ وہ آپ کی مدد کریں گے. ٹھیک ہے, چلیے ہم آپ ہمارے ساتھ رہیے. ہمارے کالر ہیں لائن پر محمد ظاہر صاحب پاروتی مردان سے, شاید آپ سے کچھ پوچھنا چاہیں. جی ظاہر صاحب السلام علیکم.
بہن میرے طرف سے آپ کو اور آپ کے مہمان محمد خان کو میرا سلام.
وعلیکم السلام محمد خان, آپ نے جواب نہیں دیا.
وعلیکم السلام. جی وعلیکم السلام.
جی
جی بہن, میں دو چھوٹے سوال کرتا ہوں اپنے بھائی سے. یہ اپنے گاؤں کا نام دوبارہ بتائے, کیونکہ میرا تعلق خود بھی باجوڑ ایجنسی سے جو فلحال مردان میں رہتا ہوں. اور دوسرا سوال میرا یہ کہ وہی محمد خان ہے جو ریوا ریڈیو میں اپنا شعر سناتے ہیں, شاعر ہے اور کال کرتے ہیں ریوا ریڈیو میں, یہ وہی محمد خان ہے یا کوئی اور ہے؟
اچھا, اس میں پہلا جو گاؤں کا نام ہے تو جی آپ گاؤں کا نام آپ کی مرضی ہے بتانا چاہیے.
میں اتنا بتانا ہوں گی کہ میرا تعلق جو ہے تحصیل عثمان خیل سے.
اچھا,
اور باقی دوسرے جو مطلب کال کرتے تو میں اتنا مطلب وہ جو لٹریچر میں جو کہتے کہ شعر وغیرہ سناتے تو میں وہی نہیں ہوں. میرا نام محمد آئی کے.
اچھا,
آئی کے تو مطلب وہ ابریویشن ہے, وہ میں مطلب وہ شعر نہیں کرنا چاہتا جو.
اچھا, تو کیا کوئی شعر, کوئی بھی شعر یاد نہیں؟ کوئی تو شعر یاد ہوگا, کبھی کلاس میں پڑھا ہوگا.
یاد ہے میم, یاد ہے.
سنائیے چلیے ظاہر صاحب کو, ظاہر صاحب کو سنا دیں آپ ایک شعر آج.
اچھا, مطلب کس لحاظ سے؟
جی
جی.
اچھا, میرا خیال ہے کہ جی ظاہر صاحب آپ کیا کہہ رہے ہیں؟
جی بہن, مجھے تو بھائی کا کوئی شعر زبانی یاد نہیں ہے, لیکن میرا تعلق بھی باجوڑ ایجنسی ارنگ گاؤں سے ہے.
اچھا,
تو میں, ہاں تو میں اس کا پڑوسی ہوں, اس لیے میں نے اس کے گاؤں کا پتہ کر لیا, کیونکہ کہانی میں اس نے جو سنایا وہ ریڈیو کی آواز ساتھ سنائی نہیں دیتی تھی.
ہاں, یہ آج بس ریکارڈنگ کی کوالٹی بہت خراب ہے, ہم کوشش کریں گے کہ دوبارہ سے, بلکہ یہ تو انجینئر آدمی ہے, آپ اس کی ایم پی تھری فائل بنا کر, اس میں ہمارے ابھی جو کال آئیں گے کہانی کار, انہوں نے اسی طرح ہمیں بھیجی ہے, محمد پنہل کھوسو نے, تو آپ بھی کوشش کریں کہ ایم پی تھری پہ ہمیں ریکارڈ کر کے بھیج دیں فائل بنا کے, تو ہم آپ کی کہانی صاف آواز میں بھیج دیں گے. ٹھیک
ہے, بالکل.
اچھا چلیے, آپ ہمارے ساتھ ہی رہیے. ظاہر صاحب بہت شکریہ آپ کا. اور مادھو سنگھ صاحب ہیں تھر پارکر سے. جی مادھو سنگھ, جی جی السلام علیکم.
جی میرا نام مہادیو سنگھ ہے.
مہادیو صاحب, اچھا آپ تو پہلے کئی دفعہ آ چکے ہیں ہمارے پروگرام میں.
ہاں میں نے بہت کالیں کی ہیں, بہت کالیں کی.
ہاں تو
میرا نام فل نام ہے مہادیو سنگھ چوہان.
مہادیو سنگھ چوہان, اچھا آپ راجپوت ہیں؟
جی راجپوت ہیں, گاؤں کھارسر میں رہتا ہوں. ٹھیک ہے, تحصیل لنگر پاکر, ضلع تھرپارکر.
اچھا, تو مہادیو صاحب آپ غائب کہاں ہو گئے تھے یہ تو بتائیے.
جی میڈم, تو تقریباً میں اس ٹائم میرے پاس فون بھی نہیں تھا, میرا فون خراب ہو گیا تھا.
اچھا, مجھے ایک خبر میں پڑھ رہی تھی کہ تھرپارکر کے مور جو ہیں ان میں بیماری پھیل گئی اور بہت سے مور مر رہے ہیں, یہ صحیح خبر ہے کیا؟
جی بالکل میڈم, یہ بالکل اچھی خبر ہے, یہ صحیح خبر, بالکل صحیح ہے.
یہ تو بہت ہی افسوس کی بات ہے.
نہیں, ماہ سے مر رہے ہیں.
تو کیا بیماری کیا ہے ان کو؟
جی
کیا بیماری ہے, موروں میں کون سی بیماری پھیل گئی؟
پتا نہیں, ڈائریا وغیرہ پھیل گئی ہے, پتا نہیں کون سی بیماری ہے, مور مرتے جا رہے بس.
تو یہ تو بہت ہی افسوس کی بات ہے, تھر پارکر کی سب سے بڑی خوبصورتی تو وہ مور ہیں, اور جب بارش میں ناچتے ہیں.
جی میڈم, ایک تھر پارک میں ایک اور عجیب کی چیز ہے.
کیا
وہ پتا نہیں کون سا جانور آیا ہے جو لوگوں میں, جو چھوٹے چھوٹے بچے رات کے ٹائم میں اٹھا جاتے ہیں, تقریباً 1.5-2 سال کے بچے اٹھا جاتے ہیں, وہ تقریباً آج 10-15 دن ہوئے اس کو آنے کے.
جانور ہے وہ کوئی؟
وہ اس کا نام ہم تو اس کو بولتے ہیں گورپٹ.
ہاں
ہاں, پتا نہیں اس کو اردو میں کیا بولتا ہے, ہم سندھی لوگ ہیں اس میں اس کو بولتے ہیں گورپٹ.
तो ये तो बड़ी डरावनी बात है कि छोटे बच्चों को उठा के ले जाए।
तकरीबन 2 साल के, 1.5 साल के, 2 साल के, 1.5 साल के, ये बच्चे छोटे नहीं होते, बच्चों को उठा जाती है।
बहुत ही खौफनाक बात है। अच्छा महादेव साहब, आप ये हमारे कहानी लिखने वाले हमारे साथ हैं।
जी जी मैडम, मैं जी हेलो
जी
जी मैं हमारे दोस्तों को सलाम देना चाहता हूँ।
नहीं, दोस्तों को सलाम तो इस प्रोग्राम में मत दीजिए, मगर आप असल में तो जो कहानी लिख, देखिए महादेव साहब, ये आप लोगों की बड़ी ज्यादती है कि जो प्रोग्राम में कहानी लिख कर लाया है, जिसकी कहानी मुंतखब हुई है, आप उससे तो कुछ भी ना बात करें और आप दोस्तों को सलाम भेजें, क्योंकि हमने ये सिलसिला वैसे शुरू नहीं किया अपने प्रोग्राम में सलाम दुआ का। तो आप अगर इनसे कुछ पूछना चाहते हैं तो पूछ लीजिए।
टीम को मैं सलाम देना चाहता हूँ, पूरी टीम को सलाम देना।
चलिए, वालेकुम असलम, बहुत शुक्रिया। और गुलाम अकबर गोपांग साहब दादू से। जी गुलाम अकबर साहब,
गुलाम अकबर गोपांग साहब
जी जी
सर
जी
भाजी, अस्सलाम वालेकुम।
वालेकुम सलाम
भाजी, मैं
आप अपना रेडियो, पहले तो रेडियो बंद करें, रेडियो बंद करें पहले तो।
ममताज अब्बासी का भी शुक्रिया अदा करता हूँ, बच्चे जो हैं वो हमने दाखिल करवा दिए हैं।
अच्छा, पैसे आपको मिल गए, चलिए तो बड़ी अच्छी खबर सुनाई, हम सुनने वालों को याद दिला दें।
हमने पिक्चर वो जो सारे हम भेज दिए हैं।
अच्छा अच्छा, सामीन को हम बता दें कि ये गोपांग साहब ने एक कहानी, इनके तवसुस से मिली एक खातून थी जिनके 3 बेटे यके बाद दीगरे मुख्तलिफ हादसात की वजह से इंतकाल कर गए थे, और अब उनके घर में कोई भी कमाने वाला नहीं था सिवाय एक नवास, उनका पोता या नवासा, एक बच्चा बाकी बचा था, और
एक बच्चा है,
जी
एजाज अली
एजाज। तो उनकी कहानी सुनकर हमें एक, हम यहीं डैलस टेक्सस से मुमताज़ अब्बासी साहब एक बिजनेसमैन हैं, उन्होंने कांटेक्ट किया और वो इन इस खानदान को पैसे भेज रहे हैं। तो गोपांग साहब, मुझे बड़ी खुशी हुई, बच्चे अब पढ़ रहे हैं, ये पक्की बात है ना?
हाँ वो पढ़ रहे हैं, ये ने सदा का एक स्कूल है रोशन तारा
जी,
चंद के रेडियो स्टेशन में।
अच्छा,
दादू में।
अच्छा,
वहाँ दाखिल करवा दिए हैं बच्चे।
तो बेटियाँ सब, बेटी बेटे सब दाखिल हो गए?
हाँ हाँ,
6 बच्चे थे ना
वो, हमने पिक्चर भेज दिए हैं सारे, 20 तारीख को हमने दाखिल करवा दिए हैं बच्चे।
चलिए ठीक है, हम अपने सुनने वालों से कहेंगे कि फेसबुक पर ये तस्वीरें हम डाल देंगे और आप देखिएगा। तो आप इनसे कुछ पूछना चाहते हैं मोहम्मद खान से?
मोहम्मद खान की कहानी सुन के बहुत खुशी हुई है, जो इतनी तालीम हासिल करने के लिए जो कुछ कर रहे हैं।
चलिए तो मोहम्मद खान, शुक्रिया गोपांग साहब आपका, और मोहम्मद खान
जी,
मैं आपका भी शुक्रिया अदा करूंगी। मुझे, मैं चाहूंगी कि आप अपनी कहानी दोबारा रिकॉर्ड करके अगर भेज सकें भेजें, हम इसको दोबारा सुनवाएंगे, और इंशाल्लाह आइंदा किसी हफ्ते में हम रिजवान साहब को बुलाएंगे प्रोग्राम में, क्योंकि आज बहुत देर से उनसे कॉन्टेक्ट हो सका तो उस वक्त मुमकिन नहीं था, लेकिन आइंदा किसी हफ्ते में, ताकि आप और वो बराह रास्त बात कर सकें, लेकिन आप इस दौरान उनसे टेलीफोन पे कॉन्टेक्ट कीजिएगा।
तो जरूर 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 इंशाल्लाह।
ओके, खुदा हाफिज। अच्छा, आपने जिन बच्चों को तस्वीरें भेजी हैं, अपने नाम तो बताइए बच्चों के जिनकी फोटोज आपने भेजी हैं हमें।
एक का नाम जो है क्या, ये नाइमा है, नाइमा
आपकी बहन नाइमा,
और दूसरे का नाम जो है बुशरा है।
नाइमा और बुशरा, और छोटा बच्चा जो है वो आपका भांजा है
तो उसका, हाँ उसका नवीद है, नवीद नाम है,
नवीद नाम है। अच्छा चलिए भाई, तो अल्लाह करे कि आपके तमाम ख्वाब पूरे हों और ये बच्चे खूब पढ़े लिखे आपकी तरह से, अच्छे से बच्चे बने बड़े होकर, और बहुत शुक्रिया आपका मोहम्मद खान। और अल्लाह हाफिज। और हम चलते हैं अपनी अगली कहानी की तरफ, ये कहानी हमें भेजी है मोहम्मद पुन्नल खोसू साहब ने कश्मोर सखर सिंह से। सामीन, आप अक्सर हमें कहते हैं कि दुखी कहानियाँ, देखिए ये कहानी जो है इसमें 2-3 कमाल की बातें। एक तो इन्होंने ना सिर्फ ये कि अपनी पूरी ज़िंदगी बनाई अपनी मेहनत से, इन्होंने बहुत से लोगों का जिक्र भी किया। कहानी बहुत लंबी थी, तकरीबन 18-19 मिनट की, मुझे छोटी करनी पड़ी, कुछ डिटेल्स निकालनी पड़ी। मोहम्मद खान पुनल से हम बातचीत भी करेंगे, माफ़ कीजिएगा मोहम्मद पुनल खान नहीं बल्कि मोहम्मद पुनल खोसो साहब से। और पहले हम सुनते हैं इनकी कहानी और आप सुनिए कि किस तरह इन्होंने अपनी ज़िंदगी को बदला।
इन छुट्टियों में खास तौर पे ईद के तीनों रोज अपने पुराने दोस्तों से मुलाकात हुई जो कभी मेरे साथ पढ़ते थे, और सब किसी न किसी वजह से आगे तालीम का सिलसिला जारी न रख सके। कुछ ने खराब तालीमी सूरत हाल को मुर्ज़दे इल्ज़ाम ठहराया। मेरे इस सवाल अब आप क्या करते हैं कि जवाब में आधे से ज्यादा ने कहा कि वो अपने अब्बू दादा परदादा की तरह खेती बाड़ी कर रहे हैं। मैंने ये सब सुनकर खुदा का शुक्र अदा किया कि मैं इल्म व शऊर हासिल कर रहा हूँ, کہ غربت اور خراب تعلیمی صورتحال کو راہ میں رکاوٹ نہ بناتے ہوئے میں نے اپنے تعلیم کا سلسلہ آج تک جاری رکھا. میری پیدائش تقریباً 3 مارچ 1991 کو ہوئی. تقریباً اس لیے استعمال کیا کیونکہ میری پیدائش کے وقت ہمارے گھر میں کوئی بھی پڑھا لکھا نہیں تھا جو میری تاریخ پیدائش لکھ لیتا. مطلب یہ کہ میری آنکھ ایک ایسے گھرانے میں کھلی جہاں کسی کو الف کا پتہ نہ تھا. ہمارا پورا خاندان کھیتی باڑی کرتا, اپنی زمین تو تھی نہیں, اسی لیے وڈیرے کی زمین پہ کام کرنا پڑتا. سموری کھیتی باڑی سے آنے والی کمائی کا آدھا آدھا ہوتا ہے, لیکن جلتی پہ تیل. یہ کہ اس کسان کے جیب سے ہل, کھاد اور دیگر فصل کے اخراجات کے پیسے بھی نکلتے ہیں. جب میں 7 سال کا ہوا تو میں بھی ان کی انگلی پکڑ کے اسکول جانا شروع کیا. میرے ساتھ میرے 2 ہم عمر چچا جات بھائی اور بہت اچھے دوست غلام احمد اور محمد ابراہیم بھی ہو لیے. بلا ناغا اسکول جانے کے 2-3 وجوہات تھے. نمبر 1, بچوں کے ساتھ کھیلنے اور کودنے میں مزہ آتا. جب ماسٹر صاحب نہ ہوتے ہم خوب ہلا گلا کرتے. چونکہ وہ ایک وڈیرے بھی تھے اسی لیے اکثر اوقات اپنے زمینوں پہ پائے جاتے. نمبر 2, ہمارے دادی اماں کی مار. ڈاکٹر علامہ اقبال کی سالگرہ ہو یا قائد اعظم محمد علی جناح کی ڈیتھ اینیورسری, تب بھی ہماری دادی اماں یہ کہہ کر ہمیں گھر سے نکال دیتی, تم لوگ اسکول نہ جانے کے بہانے ڈھونڈ رہے ہو. نمبر 3, ہمارے ماسٹر صاحب بھی رعایت نہ کرتے مار کا سبق دینے میں. وہ اسکول نہ آنے کے ساتھ ساتھ سبق یاد نہ کرنے, دیر سے آنے اور شور کرنے پہ خوب ڈنڈے ڈنڈیاں برساتے. ان کا ایک انوکھا مار جو انہوں نے مجھے اور کچھ اور دوستوں کو تیسری جماعت میں دیا تھا آج بھی کل کے کسی واقعے کی طرح یاد ہے. انہوں نے ہم سے کسی بات پہ نالا ہو کر ہمیں اسکول میں موجود نیم کے درخت پہ رسی کے ساتھ الٹا لٹکا دیا. اس سزا کے باعث میرے ایک دوست نے تو پھر کبھی اسکول کی راہ ہی نہ لی. جو پڑھاتے بہت اچھا پڑھاتے, ہم خاص طور پہ سندھی میں بہت اچھے ہو گئے تھے کیونکہ ہماری اپنی مادری لینگویج بلوچی ہے. اللہ اللہ کر کے میں نے 5ویں جماعت پاس کر لی. اب مزید تعلیم کے لیے ایک اور گورنمنٹ ہائی اسکول جانا تھا جہاں 6ویں جماعت سے 10ویں تک تعلیم دی جاتی تھی. 6ویں کے کلاسز کا باقاعدہ آغاز ہوا تو میں دنگ رہ گیا. کل 8 مضمون میں سے صرف 2 مضمونوں کے ماسٹر صاحبان مشکل سے آتے, باقی ماسٹر تو آتے نہیں تھے, اور اگر آتے تو دوسرے استادوں کے ساتھ اور خوب چائے پیتے. جو دو استاد آتے تھے کلاس میں ان میں انگریزی اور عربی کے استاد شامل تھے. انگریزی والے استاد نے ہمیں ABC سے شروعات کی اور ہمیں 7ویں سے پہلے تک اس کے اہم اصول سکھا چکے تھے. دوسرے اور آخری استاد, کیا میں ان کی تعریف کروں, اپنی مثال آپ تھے. آپ خوب حال احوال کرتے اور اگر تھوڑا وقت بچتا گائیڈ سے دیکھ کر عربی کے سبق کا مطلب سندھی میں لکھوا دیتے. نتیجہ یہ نکلا کہ ہم پورا سال صرف یہ سمجھ پائے کہ عربی میں وا کا مطلب ہے اور لا کا مطلب ہے نہیں. پڑھائی کے اس حالت اظہار کو دیکھ کر آدھے سے زیادہ اسٹوڈنٹس نے 7ویں میں جانے سے پہلے آنا چھوڑ دیا یا پھر معمول کے ساتھ نہ آتے. 6ویں پاس کر کے جب 7ویں میں قدم رکھا تو وہاں 3 سبجیکٹس کے استاد گرامی آتے تھے. سر معشوق انگریزی پڑھاتا اور سر عبدالخالق اسلامیات پاکستان اسٹڈیز بائک وقت پڑھاتے. سر عبدالخالق کی ایک بات دیدنی تھی کہ آندھی ہو یا طوفان یا پھر ہو موسلادار بارش, وہ جوتے ہاتھ میں لیے پیدل اسکول پہنچ جاتے. اور ان کی یہ عادتیں دیکھ کر میں بھی بارش میں بھی اسکول جاتا. اسکول پہنچتے پہنچتے کپڑے نہ چاہتے ہوئے بھی مٹی ہو جاتے کیونکہ اس وقت راستے پکے نہ تھے. ان کی ایک بات مجھے اب بھی یاد ہے کہ آپ اکثر پڑھائی کی طرف توجہ نہ دینے والوں کو کہتے کہ پنہل بڑا ہو کے کمانڈو بنے گا اور تم لوگ گائے بھینسیں چراؤ گے. 6ویں، 7ویں اور 8ویں میں لگاتار انگریزی پڑھنے کے بعد اب مجھے انگریزی تھوڑی بہت آنے لگی تھی اور میں اس کو شوق سے بھی پڑھتا تھا. 9ویں جماعت میں ہم 2-3 لڑکے ہی کلاس میں حاضر ہوتے تھے. میرے بچپن کے دونوں ساتھی بھی اب کھیتی باڑی میں لگ گئے لیکن میں اسکول جاتا رہا. ایگزام کے دن آئے تو کیا دیکھا, ہر کوئی گائیڈ گود میں رکھ کر سرعام کاپی کر رہا تھا, اور تو اور استاد اور انویلیجیٹر حضرات بھی سفارشی بچوں کو کاپی کرانے میں ماہر تھے. کاپی کر کے پاس ہو کے جب 10ویں میں جا بیٹھا تو خود کو وہاں اکیلا پایا, اور کوئی بھی اسٹوڈنٹ نہ آتا نہ کوئی استاد. آخر کار میں نے بھی دل برداشتہ ہو کر اسکول جانا چھوڑ دیا اور اپنے خاندان والوں کے ساتھ کھیتی باڑی شروع کر دی, اور جب وقت ملتا تو اپنے دوست کے ساتھ گاؤں کے ایک چھوٹے ہوٹل پہ فلم دیکھ لیتا. عامر خان کی میلا فلم میں نے پہلی دفعہ وہیں دیکھی تھی. اسی دوران میرے ماموں کے بیٹے جو اعلیٰ تعلیم हासिल करके गांव आ चुके थे, मुझे फिल्में देखते हुए बहुत गुस्से हुए। मैंने उन्हें अपने स्कूल की सारी सूरत हाल सुनाई। उन्होंने हुक्म दिया कि मैं उनके पास पढ़ने जाऊं। अगले रोज से मैं उनके पास जाना शुरू किया तो उन्होंने मुझे छठी सातवीं की मैथ समझाई और आहिस्ता आहिस्ता उन्होंने दसवीं जमात के सब्जेक्ट्स भी पढ़ाना शुरू कर दिए। 2008 में दसवीं के इम्तहान में भरपूर कापी होने के बावजूद मैंने पेपर्स का ज़्यादातर हिस्सा खुद हल किया। दसवीं के इम्तहान के बाद गांव के सरकारी स्कूल में पढ़ा हुआ कोई भी शहर के कॉलेज में पढ़ने नहीं जाता था क्योंकि वहां सरकारी कॉलेज की सूरतयाल ना देखने के लायक थी। मैंने सर आशिक के मशवरे पे शहर में एक प्राइवेट कॉलेज में 1000 रुपया माहाना के हिसाब से दाखिला लिया। गुर्बत के बायस यह 1000 भी हमारे लिए काफ़ी ज़्यादा पैसे थे। मैं कॉलेज के को कुछ रियायत की दरख्वास्त की जो उन्होंने मुख्तलिफ उस्ताद हजरात से मेरी कारकर्दगी पूछने के बाद 500 माहाना कर दी। प्राइवेट स्कूल होने के बावजूद स्कूल में फर्स्ट ईयर और सेकेंड ईयर में मयारी तालीम का फुकदान था। उसकी एक वजह यह थी कि इलाके में कॉलेजेस कम थे, इसलिए मुकाबले की फिजा न थी। फर्स्ट ईयर और सेकेंड ईयर में भी कापी हुई। कापी के साथ साथ लड़कों ने 70-80 हज़ार बोर्ड वालों को मार्क्स ज़्यादा लेने के लिए भी दिए। मैंने इसकी वजह लड़कों से पूछी तो उन्होंने बताया कि चाहे जितना भी पेपर अच्छा लिखो बी ग्रेड तक मार्क्स आएंगे अगर पैसे नहीं दोगे तो। और जब फर्स्ट ईयर और सेकेंड ईयर का रिजल्ट आया तो पैसे देने और ना देने वालों में वाज़े फ़र्क देखा गया, यानी मुझ जैसे लड़के जिन्होंने रिश्वत नहीं दी थी बी ग्रेड हासिल की थी। मेरे 1100 में से 743 मार्क्स आए थे इंटरमीडिएट में। इंटरमीडिएट के बाद ज़िंदगी एक अजीब मोड़ पे आ गई थी कि मैं अपने घर वालों की तरह एक किसान बन जाऊं और उनकी मदद करूं। अपने भाई की तरह जो मैट्रिक के बाद फ़ौज में सिपाही भर्ती हो गया था, मैं भी उसकी तरह फ़ौज में भर्ती हो जाऊं या यूनिवर्सिटी का शागिर्द बनूं। मैं यूनिवर्सिटी का ख्वाब देखता तो अब्बू का ये सवाल याद आता कि बेटा हम पैसे कहाँ से लाएँगे। 2010 में इंटर के इम्तहान के बाद 3-4 महीने के बाद इंजीनियरिंग यूनिवर्सिटी में दाखिली इम्तहान होते थे। ये 3-4 महीने मैंने फारिग घर में बिताए। जब एंट्री टेस्ट का दिन करीब आया तो आशिक अली भी हैदराबाद से वापस लौट चुके थे। वो मिले तो मैंने सारा माजरा सुनाया। उन्होंने मशवरा दिया कि कैद अवाम इंजीनियरिंग यूनिवर्सिटी नवाब शाह का टेस्ट दो, बाकी जो हुआ देखा जाएगा। मैंने एंट्री टेस्ट तो दी लेकिन अफसोस के पास ना हो सका। खैर यकीनन ये वजह भी होगी कि मैंने 11वें और 12वें में इतनी मेहनत नहीं की जितनी मुझे करनी चाहिए थी। यूनिवर्सिटी से फेल होके अब घर आया तो घर अजीब लग रहा था और ख़ुद पे निदामत भी हो रही थी कि 12 साल मुसलसल पढ़ने के बाद भी मैं फेल हुआ। ना खेती बाड़ी की ना घर वालों की मदद की। मैंने ये सोच के कुछ करने का फैसला किया कि खाली दिल शैतान का घर होता है। फिर अचानक ख्याल आया कि क्यों न किसी प्राइवेट स्कूल में बच्चों को पढ़ाऊँ। चुनाचे ऐसा ही किया। पढ़ाने के साथ ही शाम को ट्यूशन लेके अपनी फर्स्ट ईयर और सेकेंड ईयर भी इम्प्रूव की। अगले साल जब एंट्री टेस्ट का सिलसिला दोबारा शुरू हुआ तो मैंने भी मैदान में उतरने का सोचा। मैंने सक्खर इंस्टीट्यूट ऑफ बिजनेस एडमिनिस्ट्रेशन यानी सक्खर IBA की तारीफ सुनी तो उसमें जाने का इरादा किया, लेकिन मेरे शौक बिजनेस में नहीं था इसलिए मैंने वहाँ इलेक्ट्रिकल इंजीनियरिंग करने का फैसला किया। 18 दिसंबर 2011 को मैंने सक्खर IBA में फाउंडेशन सेमेस्टर का टेस्ट दिया। फाउंडेशन सेमेस्टर में इंजीनियरिंग की बुनियादी सब्जेक्ट्स यानी मैथ्स और फिजिक्स की तैयारी कराते और आखिर में टेस्ट लेते और कामयाब होने वालों को इंजीनियरिंग के रेगुलर कोर्स में दाखिला दिया जाता। खुशकिस्मती से फाउंडेशन सेमेस्टर के टेस्ट में कामयाब होने के बाद मैंने सख्त मेहनत की। मेरी मेहनत आखिर रंग लाई और फाउंडेशन के फाइनल के टेस्ट में क्लास के 50 स्टूडेंट्स में से मेरी सेकेंड पोजिशन आई। मैंने ये रिजल्ट वहाँ करियर डेवलपमेंट सेंटर यानी CDC वालों के साथ शेयर की और अपने गुर्बत का हाल भी सुनाया। CDC लड़कों को माली मावनत करती थी। मेरे रिक्वेस्ट का उन्होंने तब तो कोई पॉजिटिव जवाब नहीं दिया, लेकिन कुछ रोज़ बाद CDC वाले अचानक मेरे घर की फिजिकल हालत चेक करने मेरे घर पहुँच गए। उन्होंने हमारे गप से बने हुए घर की पिक्चर्स और वीडियोज रिकॉर्ड की और अपने साथ ले गए और कुछ रोज़ बाद मुझे कॉल करके ये खुशखबरी सुनाई कि सक्खर IBA वालों ने 3 स्कॉलरशिप्स में से 1 स्कॉलरशिप मुझे दी है। उस दिन इतनी खुशी हुई, इतनी खुशी हुई कि मेरा दिल उस दिन नाचने और कूदने को चाह रहा था और मैंने बिल्कुल ऐसा ही किया। और आज मैं रवां दवां हूँ अपने इलेक्ट्रिकल इंजीनियरिंग का सेकेंड ईयर स्टार्ट करने को। मैं आज जिस अच्छे तालीमी इदारे में पढ़ रहा हूँ उसका मुझे खुद भी यकीन नहीं, लेकिन उससे एक बात फिर से साबित होती है कि खूब मेहनत की जाए और साथ में लगन भी हो तो मंजिल मिल ही जाती है। ऐ जज्बा ए दिल गर मैं चाहूँ हर चीज़ मुकाबिल आ जाए, मंजिल की तरफ तो गाम चलूँ और सामने मंजिल आ जाए। मोहम्मद पुनल खोसो, जिला कश्मीर, सिंध, पाकिस्तान।
वाह, क्या कहानी सुनाई मोहम्मद पुनल खोसो साहब ने, और वो हमारे साथ भी हैं। अस्सलाम वालेकुम पुनल।
वालेकुम सलाम।
आपका नाम बड़ा प्यारा सा है, इसका मतलब क्या है पुनल का?
जी, पुनल का मतलब है प्यारा।
अच्छा, तो मैंने
ये जो है ना आपने और आपने कहानी सुनी होगी ससी पुनू।
हाँ, ससी पुनू तो उसका
लोग कहेंगे। हाँ, असल में जो पुनू था ना उसको उसका नाम था पुनल।
अच्छा,
तो ये नाम उस हिसाब से है।
अच्छा, बहुत बहुत ही कहानी आपने अच्छी सुनाई, मेरा काटने को दिल नहीं चाह रहा था, इतनी अच्छी कहानी थी। लेकिन क्या करें, बाकी लोगों को भी तो वक्त देना पड़ता है। और मुझे खुशी हुई कि आप बड़ी हिम्मत वाले लड़के हैं और आपकी जिंदगी में एक, वैसे तो कई लोग ऐसे आए लेकिन खास तौर से आपके जो कजिन है आपके, आशिक अली साहब
जी, मामू के बेटे हैं,
मामू के, उन्होंने आपकी जिंदगी को बदलने में सबसे बड़ा हाथ उनका है, नहीं?
जी बिल्कुल, और मैं तो उनका बहुत शुक्रगुजार हूँ। सिर्फ मेरे ही नहीं, उन्होंने जो है ना दो तीन और लड़के हैं उनका भी जो है उन्होंने साथ दिया है।
हाँ।
और उन्होंने हमेशा उनको ताकीद की है कि जो है ना आप पढ़ें।
मेरी ख्वाहिश थी कि हम आज प्रोग्राम में उन्हें लेते, हमने उनको बड़ी कोशिश की टेलीफोन मिलाने की, आप उन्हें बताइएगा, लेकिन मिल नहीं सका। अच्छा सुनिए, हमारे कुछ कॉलर्स हैं और आपका टेलीफोन लाइन बहुत खराब है, तो मैं चाह रही हूँ कि आप जल्दी से उनसे बात कर लें। सैयद नोमान क्वेटा से। जी नोमान साहब,
अस्सलाम वालेकुम।
जी वालेकुम सलाम नोमान साहब, कैसे हैं?
जी क्या हाल है आपका?
जी मैं बिल्कुल ठीक हूँ, आप कैसे हैं?
कहानियाँ तो हम सुनते हैं, दिल जो ना दुखता इसलिए है कि हमारे अरबाब इख्तियार को इस पे गौर करना चाहिए कि एक खाम मालिक फैक्ट्री में तैयार होता है ना, उसको आगे अगर आपने इस्तेमाल में लाना है तो उसके लिए मतलब कोई वो चाहिए, यानी ये एजुकेटेड लोग जो निकलेंगे कि यूनिवर्सिटी से कॉलेज से, जब आप उनको रोजगार के मौके फराहम नहीं करेंगे तो ये घुटन भी होगा और मायूसियां भी होगी, लोग तालीम की तरफ आएंगे भी नहीं।
बिल्कुल सही बात है, और जिस बच्चे ने इतनी मेहनत से पढ़ा हो, लेकिन मुझे उम्मीद है, मुझे ऐसा लगता है नोमान साहब कि इनको जरूर मिल जाएगी जॉब।
ये तो इमरान खान साहब अब आए, नौजवानों को ले करके एक नया पाकिस्तान बनाएंगे जो जिसमें इंतहा पसंदी भी ना हो, कौमी इंतहा पसंदी भी ना हो, सिर्फ दो कौमी नजरे की बुनियाद पर हमारा ये मुल्क वजूद में आए। हमें कोई कौमियत, कोई तासुब, कोई इंतहा पसंदी नहीं चाहिए, सिर्फ प्यारा पाकिस्तान चाहिए जिसके लिए कायद आजम मोहम्मद अली जिन्ना ने कुर्बानियां दी, अलामा इकबाल ने ख्वाब देखा, हमारे बड़े उलमा इकराम ने कुर्बानी दी, अलामा शबीर उस्मानी साहब और दूसरे लोगों ने तहरीकें चलाई। ये कैसा पाकिस्तान, यहाँ इंतहा पसंद लोग आ गए, तालिबान आ गए, कौन आ गए, ये कौन है, किधर से आए, ये कोई समझ में नहीं आता। हमें वो पाकिस्तान चाहिए जो कायद आजम ने 1947 में बनाया था।
नुमान, मुझे यकीन है कि आप बहुत सारे दिलों की तर्जमानी कर रहे हैं, आप खुद भी स्टूडेंट हैं?
नहीं, मैं तो अभी मतलब तकरीबन स्टूडेंट नहीं हूँ, स्टूडेंट के दौर से गुजर चुका हूँ, लेकिन ये जो अकरबा परवरी
बिल्कुल
नौकरियाँ ना मिलना, इसके हम शिकार हो चुके।
अभी तो आप एक कहानी सुनिएगा नोमान, अभी एक कहानी, मुझे बिल्कुल मैं आपके ख्याल से इतफाक करती हूँ कि ये जो इंतहा पसंदी है इसने जिंदगियाँ लोगों की अजीरन कर दी है। एक कहानी अभी आप सुनेंगे मोहम्मद, हर किस्म की जी इंतहा पसंदी, इसीलिए कहा जाता है ना कि इंतहा किसी चीज की भी अच्छी नहीं होती। मुमताज हुसैन चन्ना ने हमें कहानी लिखी है और आप देखिएगा एक गरीब आदमी को किस तरह से लूटा लोगों ने और उसकी जिंदगी तबाह की। तो बहुत शुक्रिया, और जी थैंक यू। अब्दुल वही जारी है खुजदार से। जी जारी साहब अस्सलाम वालेकुम। अच्छा इनका फोन ड्रॉप हो गया। हाफिज मुहिब अली खोसू दादू से।
बाजी अस्सलाम वालेकुम।
वालेकुम सलाम भाई
जी। जिला दादू का गांव बुरड़ा है, वहाँ से हाफिज मुहिब अली खोसो बात कर रहा हूँ।
क्या हालात है आपके यहाँ, सैलाब वगैरह की सूरत बेहतर हुई कुछ?
हाँ भाजी अभी बेहतर है, अलाइटमेंट सब ठीक ठाक है, लेकिन पीछे से कुछ पानी आ रहा है, लेकिन अलाइटमेंट बारिश बहुत कम हो रही है, इसी वजह से कुछ मतलब सही है पोजीशन फिलहाल।
अच्छा, तो आप मोहम्मद पुनल खोसो से कुछ पूछिए, आपके तो हम नाम है हाफिज महबूब अली खोसो के। हम
वो भी खोसो, मैं भी खोसो, बिल्कुल ये सही कह रही हैं आप। मैं आपसे ये रिक्वेस्ट करूंगा, और उनसे भी सवाल यही है, मेरा सवाल है इसका, तालीम जो तालीम को नुकसान हुआ है उसकी वजह करप्शन है। आप खुद कहानी सुनिए और नोट किया है, दो मसाइल हमारे पाकिस्तान में ऐसे हैं जो हमें खा रहे हैं, खासतौर इंतहा पसंदी और करप्शन।
लेकिन लेकिन एक बात सुनिए, लेकिन महबूब अली खोसो देखिए बहुत अच्छी बात कही पुनल ने, सब लोग जब ये अपने दोस्तों से बात कर रहे थे ना, हर एक ने मुख्तलिफ रीजंस बताए, मतलब पुनल भी दूसरी सोसाइटी में थे। जब आदमी मेहनत करता है, जो आदमी कहीं ना कहीं मेरिट जो है ना आदमी का, ये नहीं कह सकते कि आप जिंदगी में मेरिट बिल्कुल खत्म हो गया और हर आदमी जो है सिर्फ बेईमानी से आगे बढ़ रहा है। देखिए पुनल की जिंदगी हमारे पास जी, पुनल बोलिए आप इसका जवाब दीजिए जरा।
नहीं, पुनल के लिए जो उनका कजन था वो एक मतलब सहारा बन के आया, फिर उनकी वजह से उनको ये कोई को, बहुत से कुछ ऐसे लोग हैं जिनके जिनको कोई सहारा भी
सही
नहीं
ये
है।
इससे मैं एग्री करती हूँ,
वो कहाँ जाए। जी जी
नहीं ये इससे तो मैं इतफाक करती हूँ।
जी 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 इसी वजह से मैं ये कह रहा हूँ कि अगर हमारे जो हुक्मरान हैं करप्शन और इंतहा पसंद ये दो चीजें खत्म करें तो पाकिस्तान, बाजी मैं यकीन से कहता हूँ, दावा से कहता हूँ कि पाकिस्तान इतना तरक्की याफ्ता मुल्क बन जाएगा कि जिस तरह आप अमेरिका में बैठी हुई ये बात कर रही हैं, इसी तरह हम भी ऐसे ही बन जाएंगे। लेकिन ये
आपको मैं बताऊं कि कई चीजों में पाकिस्तान के मतलब जिस तरह से यहाँ पे बच्चे तालीम हासिल करते हैं पाकिस्तान में और जिस गुर्बत और मुसीबत के हालात में, तो इसका तो कोई मुकाबला नहीं किया जा सकता। अमेरिका में तो 12 क्लासों तक बच्चों की मुफ्त तालीम है और उसके बाद भी बहुत से मौके हैं नौकरियां करने के, स्कॉलरशिप्स के, तो बिल्कुल आप दुरुस्त फरमा रहे हैं। अच्छा, इरशाद हुसैन साहब हैं डी जी खान से। जी इरशाद हुसैन साहब, जी वालेकुम सलाम इरशाद साहब। वालेकुम सलाम इरशाद साहब, जी
सनाजिर क्या हाल है।
जी मैं ठीक हूँ बिल्कुल, आप कैसे हैं।
जी बिल्कुल, इस कहानी को सुनकर तो मेरी आंखों में भी आंसू आ गए।
हाँ सही, बहुत अच्छी कहानी लिखी है पुनल ने, बहुत ही प्यारी कहानी।
जी सर देखें, इन्होंने भी अपने दुखों का अंदाजा किया, मैं भी इन्हीं दुखों का में से इनमें से भी एक शिकार हूँ। जो कि मैं आपको अपना बताऊं कि मैंने 9th का भी 2013 के अंदर जो है वो इम्तिहान दिए, लेकिन इम्तिहान देने के बाद जो है वो वालिद के कहने पर मैंने तालीम को छोड़ दी थी।
अच्छा, आप कितने साल के हैं अब।
जी मैं सर जो है वो कितने साल के।
आपकी उम्र क्या है,
उम्र पूछ रहे हो।
जी जी
जी मेरी उम्र तकरीबन जो है वो 15-16 साल है। तो मैंने आपको ये मेरी बात ने मैंने छोड़ दिया, तालीम छोड़ने के बाद जो है वो मैंने स्टार्ट किया, मेरे नंबर 9th के अंदर अच्छे आ जाए, मुझे दोबारा स्कूल में जाने दें। तो दोबारा जो है वो मैंने स्टार्ट किया, मैंने कहा रमजान के बाद जो है वो रिजल्ट आएगी, अगर आपकी फर्स्ट पोजीशन हो गई तो आपको हम जाने देंगे। लेकिन ये कल की बात है जो है वो रिजल्ट आ गया, तो इसके लिए मेरी जो फर्स्ट पोजीशन आ गई तो मैं बहुत ही खुश हूँ इस वक्त, क्योंकि
फर्स्ट पोजीशन आई है आपकी। वाह वाह, तो ये शर्त किसने, अब्बू ने लगाई थी आपके कि फर्स्ट आएंगे तब जाने देंगे।
जी उन्होंने कहा कि गुरबत का शिकार है, हमारे पास इतनी फैसिलिटी नहीं है, क्योंकि हमारे पहाड़ी इलाका है, मैं एक जो है वो शहरी इलाके में ऊपर जाकर एक कमरे किराए के हुए हैं। उन्होंने कहा हमारे पास इतने अखराजात नहीं है कि हम आपको दें। लेकिन ये कल की बात है जो है हमारी किस्मत ही बदल गई कि फर्स्ट पोजीशन आ गई, यानी 60% से मेरे नंबर ऊपर आ गए हैं, तो तमाम लोगों ने कहा बहुत अच्छे नंबर हैं, तो इसलिए मुझे दोबारा जाने की इजाज़त मिल गई। मैं
इरशाद ऐसा करो, इरशाद बात सुनो मेरी, मुझे बड़ी खुशी हुई, पहले तो बहुत मुबारक हो, मिठाई तो मैं नहीं खा सकती ना आपको खिला सकती हूँ इतनी दूर बैठे, लेकिन मुझे बहुत खुशी हुई आपके अम्मी अब्बू को भी मुबारकबाद मेरी तरफ से। मैं आपसे ही कहूँगी ये जो कहानी आप मुझे सुना रहे हैं ना, ये कहानी आप मुझे लिख के भेजिए, हम कोशिश करेंगे कि हम आपके लिए कोई स्कॉलरशिप वगैरह का बंदोबस्त कर सकें, ठीक है। अगर लेकिन आप इसके लिए शर्त है
मेरी बात सुनाए, देखें मैंने जो है वो 9th के जो मैंने पेपर थी उस वक्त भी मैंने ये कहानी लिखी थी, लेकिन मेरी नशर नहीं हुई। रमजान के मौके पर भी मैंने लिखी थी, लेकिन अभी तक शायद आपको नहीं मिली होगी, लेकिन लिख के
शायद आपने किस पते पे भेजी थी, लिखकर किस पते पर भेजी थी।
जी सर मेरे ख्याल में जो पता था मेरी कहानी नहीं, वैस अमेरिका उर्दू सर्विस 1353।
कितनी बड़ी कहानी लिखी थी आपने, मतलब कितनी पेजेस की थी कहानी, बिल्कुल दो लाइनों में लिखी।
बहुत बड़ी पेजेस,
अच्छा
देखें दो तीन सफे की कहानी थी मैंने अपने बाप दादों की किस्से की जो उन्होंने जगातों के ऊपर जो है वो गुजारा किया तो मुझे तो
शायद ये कहानी तो इतनी अच्छी है कि मुझे हैरत है कि अगर मेरी नजर से गुजरती तो ऐसा हो नहीं सकता था। अच्छा ऐसा करें आप फोन बंद नहीं कीजिएगा, आप सुनिए सुनिए, आप भी मेरी बात सुनिए पहले से पहले के फोन कट जाए। अपना टेलीफोन नंबर ये मोबाइल का जो भी नंबर है आप प्लीज ये साकिब को लिखवाइए नंबर, मैं आपको खुद फोन करके या साकिब फोन करके आपकी कहानी हम रिकॉर्ड कर लेंगे। ठीक है हम आपकी कहानी ये मेरा ये जी
ये मैं किस वक्त इसको दूं, मेरा तो नंबर ही नहीं मिल सकता बाद में।
क्यों
सर बाद में तो नहीं मिल सकता, अब वो मुझसे पूछे तो
नहीं 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 आपको कुछ नहीं करना है, आप फोन पे ही रहिए, आप फोन पे मौजूद रहिए। साकिब ने कह रहे हैं कि मैंने आपका नंबर
देखें।
हाँ
देखें मैं तो यहाँ एक बात कह रहा हूँ कि मुझे रात भी नहीं आया और आज भी नहीं आ रही है इस खुशी से जो कि मैं
बस आपकी आपकी खुशी जो है अल्लाह मियाँ सलामत रखें, बड़ी खुशी हुई हम सबको बहुत खुशी हुई साकिब की और मेरी तरफ से पूरी टीम की तरफ से मुबारकबाद कबूल कीजिए। आपका नंबर साकिब के पास है, साकिब एक दफ़ा कन्फर्म भी कर लीजिए आप इस नंबर को इनके साथ ताकि और प्लीज़ आप देखिए आप भी और सब लोग ये बात सुन रहे हैं अपने टेलीफोन खुले रखा करें, जब हम कॉल करते हैं तो आप लोगों के मैसेज आते हैं कि फ़ोन बंद है, मुझे नहीं पता कि टेलीफोन लाइनें हैं या वाकई फ़ोन बंद होते हैं। तो हम गुलाम अब्बास साहब को लेते हैं और फिर हमारी अगली कहानी की तरफ चलते हैं। जी गुलाम अब्बास साहब मियांवाली से।
अस्सलाम वालेकुम मैडम।
जी वालेकुम सलाम गुलाम अब्बास साहब।
हाँ मैडम बहुत आपका शुक्रिया, आपको खराज तहसीन पेश करता हूँ कि आप इतना अच्छा काम कर रहे हैं। और मैडम एक लड़की है नारवाल की, उसका गांव का नाम है सैदू के, उसका वाले वो छह बहने हैं, दो भाई हैं और बड़ा भाई जो है इसका वो मजदूर सा है। वो लड़की छह बहनों में से एक वो लड़की है, नवी जमात में सैंस मजदूर पढ़ रही है।
अच्छा।
मगर उसने मुझे बताया कि वो नहीं पढ़ सकती कि उसका वालिद बहुत गरीब है, उसकी छह बहने हैं और मैं पढ़ना चाहती हूँ। और मैंने उसको कहा कि मैं मैडम शहनाज अजीज साहब को आपकी तरफ से कहानी लिखकर भेजूंगा। तो मैडम मैं उसकी कहानी वो लड़की जो है गांव में रह गई दूरदराज, उसकी कहानी उसका फोन नंबर मैं आपको वो, और उसने कहा मेरा फोन नंबर मैडम को दे देना और मेरी तरफ से कहानी लिख के मैडम को भेज देना। मैडम मैं उसकी
अच्छा,
कहानी आपको लिखकर
भेजूंगा। गुलाम अब्बास साहब बिल्कुल बहुत नेक काम करेंगे लेकिन आप फोन बंद नहीं कीजिए, साकिब आपका टेलीफोन नंबर लिख रहे हैं अपने मतलब आपका नहीं बल्कि उस बच्ची का टेलीफोन नंबर और अपना फोन नंबर भी लिखवाइए और कहानी हमें लिख के भेज दीजिए। बहुत शुक्रिया, मैं जरूर उसकी कहानी नशर करूंगी और हम कोशिश करेंगे उसके लिए कोई स्कॉलरशिप उसे दिलाने की। अच्छा मैं एक खत पढ़ दूं उसके बाद हम चलेंगे अगली कहानी की तरफ। साकिब आप प्लीज इनसे नंबर ले लीजिए, ये खत हमें बड़ा प्यारा खत है, ये प्राम जहां तक मैं समझी हूँ प्राम ने नई दिल्ली से लिखा है, ईमेल भेजी है। लिखते हैं कि मेरी कहानी मसरूफ़ ज़िंदगी की गहमा गहमी से हमें अपनी रूट्स की जानिब ले जाती है और इसका एहसास मुझे गुज़िश्ता हफ्ते नन्नी ज़ैनब की कहानी सुनकर हुआ जिसे पढ़ने से इनकार कर पढ़ाई मतलब स्कूल से निकाल दिया गया था। और बकौल उनके ये नन्नी बच्ची वही ज़बान बोलती है जो वो बोलते हैं, हालांकि ये दो मुख्तलिफ मुल्कों में रहते हैं, यानी वो बच्ची पाकिस्तान में रहती है, इंडिया में रहते हैं। और उन्होंने लिखा है कि उसने जो नज़म सुनाई वो मैंने भी अपने बचपन में स्कूल के ज़माने में पढ़ी थी और इस नन्ही बच्ची ने जिसे पढ़ने से रोक दिया गया है उसे इंसानियत के सीने पर कश्मीर या ऐसे ही दूसरे मसाइल से भी बड़ा बोझ उसने रख दिया है और बताया है कि हमें अपने अपने मुल्कों के मामला ठीक करने चाहिए। आखिर में लिखते हैं कि इस नन्हे फरिश्ते ने मुझे बताया कि मेरा लाखों इंसानों पर मुश्तमिल ख़ानदान है। पराम बहुत खुशी हुई, यही इस प्रोग्राम का मकसद है लोगों को ये बताना कि हम सब इंसानियत के रिश्ते में बंधे हुए हैं और हमें एक दूसरे की मदद या एक दूसरे से मोहब्बत बालातर होके करनी चाहिए, मज़हब से या नस्ल से या ज़ात पात से और अमीरी गरीबी से। तो मुझे खुशी है आप जैसे लोग भी ये प्रोग्राम सुन रहे हैं और अभी एक साहब ने जैसे गुलाम अब्बास साहब ने फ़ोन किया, हमें आप कहिए लोगों से अगर आप किसी ऐसे शख्स को जानते हैं अपनी कहानी भेजना चाहें और प्लीज़ आप भी अगर किसी की मदद कर सकते हैं तो ज़रूर कीजिए, सिर्फ प्रोग्राम के ज़रिए नहीं बल्कि आप अपने तौर पर भी। अब हम चलते हैं अपनी अगली कहानी की तरफ जो हमें भेजी। अच्छा पुनल आप हमारे साथ हैं अभी, पुनल खोसो साहब, मेरे ख्याल है पुनल का फ़ोन भी कट गया, बहुत शुक्रिया पुनल, बहुत प्यारी कहानी थी, खुशी हुई और हम आपको और आपकी कज़न को किसी और प्रोग्राम में बुलवाएंगे। हमारे अगले मेहमान या कहानीकार हैं मुमताज़ हुसैन चन्ना साहब खैरपुर सिंध से, उन्होंने अपनी कहानी भेजी है, लीजिए कहानी सुनते हैं।
جب میں پیدا ہوا تو روتے روتے اس دنیا میں آ گیا, تو آج تک ہی روتا رہا ہوں. نہ جانے کیوں زندگی بڑی مذاق کرتی آ رہی ہے. جب میں 5 سال کی عمر میں تھا تو میرے ابو نے مجھے پرائمری اسکول میں داخل کرا دیا, اور ایک استاد نے تمام شفقت بھرا ہاتھ میرے سر پر رکھا, اور میں نے تمام کامیابی کے ساتھ 5ویں جماعت پاس کر دی, اور 9ویں کے امتحان کے بعد 10ویں کا امتحان دیا تو اللہ پاک کی مہربانی سے اے گریڈ حاصل کرنے میں کامیاب ہو گیا. پھر بعد مجھے ابو نے کہا, بیٹے تم کافی پڑھے ہو, ہمارے پاس اتنا خرچہ نہیں ہے کہ تم کو آگے پڑھائیں, اس لیے تم میری زمین جا کر سنبھالو, تیرا بڑا بھائی ہے وہاں, وہ آپ کو سب بتائے گا. میں دوسرے دن سی ندی کے کنارے وہاں پہنچا. ہم نے گنے کی فصل کاٹ کی 10 ایکڑوں پر, فصل بھی اچھی ہوئی. یہ 2000 کی بات ہے. تو اچانک بڑا سیلاب آ گیا اور ہمارا فصل پانی میں بہ گیا, اور ہمارے گھر کچی مٹی کے تھے اور ہمارے آنکھوں کے سامنے گرتے گئے. بس اب ہمارا کچھ بھی نہیں رہا گا. اتنے میں ایک چھوٹی کشتی نظر آ گئی. ان کے پاس گیا, ان کو بولا, بھائی میرے چھوٹے بچے اور رشتے دار پانی میں ڈوب رہے ہیں اور بھوک میں مر رہے ہیں, پلیز ہمیں بچا بن کے لے جاؤ. اس نے بولا 2000 کرایہ لگا. میں نے کہا دوں گا, بس اب چلو گھر کی طرف. وہاں پہنچے تو سب چھوٹے بڑے تیار تھے, اور تم بچوں اور جو 3-4 بکریاں تھیں اور لڑاکو مرغے تھے وہ سب کے سب کشتی میں سوار کر دیے. باقی چھوٹے پانی سے آگے ایک بڑی جھیل تھی, اور ہم وہاں کنارے کے نزدیک پہنچنے والے تھے تو ہماری کشتی لہروں کی وجہ سے پانی میں کلتی ہو گئی. ہم سب کے سب کشتی کے نیچے آ گئے. بس اس وقت تو پتہ ہی نہیں چلا کہ اب کیا کریں. بس ایک ایک پانی سے باہر نکلتا آ رہا تھا. ملا جو کشتی چلا رہا تھا میرے بھائی کے 3 بچوں کو اس نے نکالا, باقی کوشش کر کے خود ہی باہر آ گئے. جو بکریاں اور لڑاکو مرغے تھے وہ سب ڈوب گئے. بس اب کنارے ہماری سواری ٹرالی موجود تھا جو سال کے ناظرین نے بھیجا تھا متاثرین کو نکالنے کے لیے. اس میں سب بیٹھ گئے. اور ہمارے پرانے گاؤں میں پرائمری اسکول تھا, اس میں بیٹھ گئے. 2-3 دن بعد ایک بندہ آیا وہاں, وہ بلا رہا تھا. میں وہاں گیا تو اس نے کہا, بھائی جان میں پرائمری ٹیچر ہوں, مجھے بھوک لگی ہے, روٹی کھلاؤ گے, میں بڑا دور سے آیا ہوں. میں نے کہا ہاں تم بیٹھو, میں روٹی لے آتا ہوں. میں نے ان کو پردیسی مسافر سمجھ کر ان کی خدمت کی اور روٹی کھلائی. بعد میں وہ کہنے لگا, بھائی جان تم نے آج مجھ پر بڑا احسان کر دیا ہے, واسطے تم سے یہ احسان کبھی نہ کبھی چکاؤں گا. اس نے مجھ سے فون نمبر لے لیا اور چلا گیا. ایک ہفتے بعد اس نے فون کیا کہ کراچی سے بڑا افسر آیا ہے, تم بھی وہاں آ جاؤ, میں تمہیں سرکاری نوکری دلوانا چاہتا ہوں. ان کو ڈھونڈ کر ان سے اور ان کے ساتھ سے ملے. صاحب نے اپنا تعارف کرایا اور بولا, مجھے بڑی خوشی ہو رہی ہے, آپ جیسے غریب اور حقدار لوگوں کو میرے ہاتھوں آرڈر مل جائے. اب سنو بچے, آج کل یہ نوکریاں پیسوں پر ملتی ہیں, لیکن میں تم سے پیسے نہیں لوں گا, بس تم صرف 50,000 مجھے دینا, میں تم کو 80 نوکری دلواؤں گا. میں نے کہا کہ ٹھیک ہے تم آرڈر دلواؤ, میں تمہیں 50,000 دے دوں گا. میری بہن کی شادی کے لیے ابو نے 50,000 روپے رکھے تھے, میں وہ لے کر کراچی چلا گیا. ان سے ملا, وہ بولے پیسے لے. میں نے کہا ہاں. اس نے کہا کہ مجھے دو تو میں تمہارا آرڈر لے آؤں. پیسے لے کر وہ چلا گیا. پھر اس نے فون کی کہ تم وہاں خیر پہ جاؤ, میرا کلارک آرڈر لے آئے گا وہاں, تمہیں ہاتھوں ہاتھ مل جائے گا. بس میں چلا آیا کراچی سے اپنے گھر. ایک ہفتے کے بعد رابطہ کیا تو کہنے لگا بیٹا سارا کام ہو گیا ہے لیکن بڑا صاحب 50,000 اور بھی مانگ رہا ہے. اب گھر میں تو پیسے موجود نہیں تھے تو سود پہ 50,000 لے کر ان کو دیا اس امید پہ کہ میرا کام ہو جائے گا. پھر میں نے ایک ہفتے بعد رابطہ کیا تو وہ کہنے لگا کہ تیرا کام کب کا ہو گیا ہے لیکن کلارک مٹھائی مانگ رہا ہے. دو دن تک وہ رابطے میں رہے پھر انہوں نے موبائل نمبر آف کر دیا ہمیشہ کے لیے. پھر کبھی رابطہ ہی نہیں ہوا. پھر اچانک میں کھیتر گیا تو مل گیا تو وہ کہنے لگا بھائی جان تیرا کام نہیں ہوا کیسے میں اب میں کیسے دے دوں گا 5 تاریخ کو تمہانا. اب جب میں ان کے گھر جاتا تو وہ اپنے گھر سے باہر ہی نہیں نکلتا. تم بتاؤ دادی اب میں کیا کروں. میں نے کئی بار خود کشی کرنے کی بھی کوشش کی لیکن لوگوں نے بچا لیا اور سمجھایا کہ تیرا کوئی دوست نہیں ہے اس میں. یہ تو ان لوگوں کو سوچنا چاہیے کہ نیکی کے بدلے میں کیا دیتے ہیں ہم. میں پھر گھر کے انسانی مریض بن گیا ہوں. اب میں کیا کروں کیونکہ میری وجہ سے میری بہن کی شادی نہیں ہو پا رہی.
بڑی افسوسناک کہانی تھی جو ممتاز حسین چنہ صاحب نے خیرپور سندھ سے بھیجی تھی. ممتاز صاحب ہمارے ساتھ ہیں آپ, آواز آ رہی ہے؟
جی سر جی میں
جی
آواز آ رہی ہے.
آپ کے گاؤں کا نام کیا ہے؟
جوار سلمان چنہ.
سلمان چنہ, اچھا اچھا. تو ہم نے کوشش کی تھی, آپ نے ذکر کیا تھا کہ آپ کے یہاں کے ایم این اے جو ہیں سید کاظم علی شاہ صاحب ہیں, اور بدقسمتی سے کچھ ان کے ٹیلی فون میں ہر دفعہ انہوں نے فون اٹھایا, میں یہ ضرور کہوں گی, لیکن غالباً ان کو آواز نہیں آ رہی تھی اور کئی دفعہ ان کی آواز ہمیں نہیں آ رہی تھی, تو اس وجہ سے ہم انہیں نہیں بلا سکے. لیکن ہم کوشش ضرور کریں گے کہ ان سے رابطہ کر کے آپ کا مسئلہ ان تک پہنچائیں. لیکن یہ مجھے بتائیے کہ آپ کہیں نوکری وغیرہ آپ کی ہے یا کوئی نوکری ہے ہی نہیں آپ کی؟
نہیں سر, اصل مسئلہ یہ ہے کہ ہم 2010 سے لے کر اب تک سیلاب کی وجہ سے ڈوبے آ رہے ہیں.
اچھا,
ابھی ہمارے پاس کوئی ایسا ذریعہ نہیں ہے, بس اپنے ماں باپ اور بچوں کے ساتھ ہی بس ایسے بس گزارا کرتے ہیں.
مجھے بہت ہی افسوس ہوا, اور کتنے ظالم لوگ ہیں, مطلب کتنے افسوس کی بات ہے کہ آپ کی بہن کے جو جہیز کے پیسے تھے وہ کھا گئے, اور کس طرح اس آدمی نے کیا. اور آپ کی کہانی ایک سبق ہے کہ دھوکے بازوں سے بچنے کا, لیکن ظاہر ہے کوئی شریف آدمی, اور اس سے یہ بھی پتہ لگتا ہے کہ یہ کون سا کلچر پاکستان میں ہے جس میں نوکری کے لیے رشوت دینا اب ایک معمول کی بات ہے, کہ بہت بہت مجھے افسوس ہوا. بالکل. اچھا ہم دو کالرس کو لے رہے ہیں اپنے, آپ سے شاید وہ کچھ پوچھنے چاہیں. لوئر دیر سے مجید اللہ صاحب ہیں. جی مجید صاحب السلام علیکم.
السلام علیکم باجی.
جی بھائی بہت کم وقت ہے.
جی ہاں باجی, تھوڑا 50 سیکنڈ ہمارے ساتھ رہو. وائس آف امریکہ نے جو کہانی کا سلسلہ شروع کیا ہے بہت خوشی کی بات ہے, لیکن جو کہانی سن رہی ہے بتانے والوں کا کیا پیدا ہوتا ہے؟ بس اپنا کہانی بتائے یا وائس آف امریکہ اس میں کیا کردار ادا کر رہا ہے؟ ایسے کہانی حکومت وقت کے لیے کیا پیغام ہے؟ بس اس لائن جو ابھی کہانی جس نے سنائی, لیکن اس نے ہم نے نہیں سنی, لائن خرابی کوسوب نے جس طرح محنت کی ہے تو تمغہ جرات کے لائق ہے.
بالکل صحیح آپ نے کہا. جہاں تک یہ سوال ہے کہ ارباب اختیار, تو ارباب اختیار یہ پروگرام سن سکتے ہیں, ہم صرف آواز آپ کی پہنچا سکتے ہیں. جہاں پہ ممکن ہوتی ہے مدد ہم کوشش کرتے ہیں مدد بھی کرنے کی, لیکن ضروری کئی دفعہ اب جیسے آج ہمیں نہیں مل سکے صاحب. اچھا ہمارے ساتھ شوکت علی انجم ہے دارا والا سے, جلدی سے شوکت صاحب.
السلام علیکم میڈم.
جی وعلیکم السلام, چند سیکنڈ ہیں آپ کے پاس.
خود یہ آ جائے کہ منزل تیرے رو برو, پہلے اپنے دل میں منزل کی ادا پیدا تو کر.
بہت خوب, بہت شکریہ. اور ممتاز حسین چنہ صاحب آپ کا بھی ہمارے ساتھ رہنے کا, ہم کوشش کریں گے کہ آپ کو کانٹیکٹ کریں دوبارہ اور ان صاحب سے آپ کی ملاقات کروا سکیں. سامعین پروگرام کے پروڈیوسر ہمارے ثاقب الاسلام تھے. شہناز عزیز کو اجازت دیجیے اس تاکید کے ساتھ, کہانیاں بھیجیے اور کاپی رکھنا نہ بھولیے. خدا حافظ.
اس پروگرام میں
جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔